Radio Veri FM. Radio Veri FM.
Radio Veri FM. 98.6 102.7 MHz.
बत्तीस जिल्लामा भएको पहिलो चरणको निर्वाचनमा 65% भन्दा बढी मत खस्यो। सबैभन्दा धेरै बाजुरामा 80% मतदान।
छिटपुट घटना बाहेक पहिलो चरणको निर्वाचनमा मतदाताको उत्साहपूर्ण सहभागिता। बैतडीमा 114 वर्षीय वृद्धद्वारा मतदान।
दक्षिण यमनमा एक हवाई आक्रमण परि कम्तीमा 7 अलकायदाका लडाकु मारिए।
र आइसिसी महिला टी20 विश्वकप क्रिकेटमा नेपालले चीनलाई 50 हरायो। जितका बावजुद पनि नेपाल ग्लोबल छनौट पर्ने हुन सकेन।
हिमाल पहाड तराई कोही छैनन् पराई। बिहानको भेरी खबरबाट डिलु रावत र मधुबन विशीको नमस्कार। तपाईँ हामीलाई radioveri.com.np शुभयात्रा हाम्रो पात्रो मोबाइल एप्लिकेसनका साथै बर्दियाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ। अब खबर विस्तारमा। प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको पहिलो चरणमा हिजो 32 जिल्लामा भएको मतदान छिटफुट घटना बाहेक शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको छ। निर्वाचन आयोगले मतदाताको व्यापक सहभागितामा उत्साहजनक सहभागिता भएको जनाएको छ। मुलुक सङ्घीय संरचनामा पहिलोपटक भएपछि दुवै सभाको पहिलो चरणको निर्वाचन भएको हो। प्रमुख निर्वाचन आयुक्त अयोध्य प्रसाद यादवले 65% भन्दा बढी मतदान भएको बताउनुभयो।
32 जिल्लामा शान्तिपूर्ण उत्साहजनक र मतदाताको व्यापक सहभागितामा सुसम्पन्न भएको छ। मतदान कार्य ऐतिहासिक रूपमा सफल भएको जानकारी दिन पाउँदा आयोग हर्षित छ। पहिलो चरणको निर्वाचनका लागि कायम भएका 4,465 मतदान केन्द्र मध्ये छिटफुट बाहेक सबै मतदान केन्द्रमा मतदान कार्य शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको छ। प्राप्त प्रारम्भिक विवरण अनुसार 65% भन्दा बढी मतदान भएको जानकारी प्राप्त भएको छ।
उहाँले आँकडामा प्रारम्भिक रहेको भन्दै अझ बढ्न सक्ने बताउनु भएको छ। मतदान सम्पन्न भएसँगै पत्रकार सम्मेलन गरेर यादवले निर्वाचनमा मतदाताको उत्साहजनक सहभागिताले मुलुकमा राजनीतिक स्थायित्व दिन जनता प्रतिबद्ध देखिएको बताउनुभयो। निर्वाचनले संविधान कार्यान्वयन र सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने विश्वास समेत व्यक्त गर्नुभयो। यो निर्वाचनमा सबैभन्दा बढी बाजुरामा 80% मतदान भएको छ। पहिलो चरणमा प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ प्रतिनिधि सभातर्फ 37 र प्रदेश सभातर्फ 74 सिटका लागि मतदान भएको छ। हिमाली र उच्च पहाडी 32 जिल्लामा समानुपातिक तर्फको मतदान पनि सँगै भएको छ। प्रत्यक्षतर्फको दुवै सभाको गरेर 702 उम्मेद्वारहरू रहेका छन्।
32 जिल्लामा भएको पहिलो चरणको निर्वाचनमा मतदाताको उत्साहपूर्ण सहभागिता भएको निर्वाचन आयोगले जनाएको छ। बैतडीको सुर्नेया गाउँपालिका वडा नम्बर 8 114 वर्षीय वृद्ध पशुपति साउदले मतदान गर्नुभएको छ। उहाँले ढोल्यान मतदान केन्द्रबाट मतदान गर्नुभएको हो। पहिलो चरण अन्तर्गत सबैभन्दा बढी प्रदेश नम्बर 6 मध्ये 7 जिल्लामा मतदान भएको हो। प्रदेश नम्बर 6 रुकुम पश्चिम जाजरकोट त्यस्तै हुम्ला मुगु जुम्ला कालीकोट डोल्पामा चुनाव भएको छ भने सुर्खेत दैलेख र सल्यानमा मङ्सिर 21 हुने भएको छ। यस्तै प्रदेश नम्बर 7 दार्चुला बझाङ बाजुरा र बैतडी त्यस्तै प्रदेश नम्बर 5 भने रुकुम र रोल्पामा निर्वाचन भएको छ। यस्तै प्रदेश नम्बर 1 सोलुखुम्बु सङ्खुवासभा भोजपुर ओखलढुङ्गा ताप्लेजुङ 5 र खोटाङमा पनि हिजो नै मतदान भएको छ। प्रदेश नम्बर 3 नुवाकोट रसुवा धादिङ सिन्धुपाल्चोक दोलखा र रामेछाप तथा प्रदेश नम्बर 4 मुस्ताङ म्याग्दी बागलुङ मनाङ लमजुङ र गोर्खामा पनि पहिलो चरणमा नै मतदान भएको छ।
पहिलो चरणको मतदान भएका विभिन्न ठाउँको मत मतपेटिकाहरू सदरमुकाम ल्याउने क्रम पनि चलिरहेको छ। यसैबीचमा प्रदेश नम्बर 6 का विभिन्न जिल्लामा पनि शान्तिपूर्ण ढङ्गबाट मतदान सम्पन्न भएको जनाइएको छ। हिजो सम्पन्न भएको प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा स्थानीय तहको चुनावभन्दा कम मत खसेको र उत्साहजनक सहभागिता पनि पहिलेको भन्दा कम भएको जनाएको छ। प्रदेश नम्बर 6 को कालीकोट, जाजरकोट, डोल्पा र जुम्लामा विभिन्न ठाउँमा मत पहिलाको तुलनामा केही खसेको कम खसेको जनाएको छ। यसै गरी प्रदेश नम्बर 6 को कालीकोटमा 60% मत खसेको छ। 64,961 मतदातामध्ये झन्डै 60% मतदान गरेको मुख्य निर्वाचन अधिकृत कृष्ण मुरारी शिवाकोटीले बताउनुभयो। यता जाजरकोटमा भने 72% मत खसेको छ। 83,937 मतदातामध्ये झन्डै 72% मतदान गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय जाजरकोटले जनाएको छ। कतै कतै छिटफुट झडक बाहेक शान्तिपूर्ण ढङ्गबाट मतदान सम्पन्न भएको जिल्ला निर्वाचन अधिकारी हरिबहादुर बुढाथुकीले बताउनुभयो। यता डोल्पामा भने 77% मतदान भएको छ। कुल 18,768 मतदातामध्ये 14,431 मतदाताले मतदान गरेका छन्। 67 मतदान केन्द्र रहेको डोल्पामा 44 केन्द्रको मतपेटिका सङ्कलन गरी सदरमुकाम ल्याइएको र बाँकी 3 गाउँपालिकाको मतपेटिका आज या भोलि हेलिकप्टरबाट सङ्कलन गरिने मुख्य निर्वाचन अधिकृत रमेश ग्याउलीले बताउनुभयो। हुम्लामा भने 65% मत खसेको छ। कम मतदाता रहेका हुम्लामा कतै कमै प्रतिशत मत खसेको छ। कुल 27,435 मतदातामध्ये 65% मात्र मतदान गरेको जिल्ला निर्वाचन कार्यालय हुम्लाले जनाएको छ। यता जाजरकोट जुम्लामा भने झन्डै 69% मतदान भएको छ। जुम्लामा खसेको प्रारम्भिक मत अनुसार 59,059 मतदाता रहेका छन्। त्यहाँ कति मत खसेको हो भन्ने अझै एकिङ हुन नसकेको जनाइएको छ।
पश्चिम रुकुमको रत्नमावि बाफीकोटको मतदान केन्द्र क बुथमा प्रत्यक्षतर्फ मङ्सिर 21 गते पुनः चुनाव हुने भएको छ। नचिनेका मान्छेको समूहले प्रतिनिधि सभाको प्रत्यक्षतर्फको मतपेटिकामा एसिड हालेर जलाएपछि मङ्सिर 21 गते पुनः चुनाव हुने मतदान अधिकृत नन्दलाल महतोले बताउनुभयो। 21 गते प्रतिनिधि सभाको प्रत्यक्षतर्फको मात्रै मतदान हुनेछ। मतपेटिकामा आगो लागेपछि दलका प्रतिनिधि र निर्वाचन अधिकृत सहितको बैठकले रत्नमावि बाफीकोटको मतदान केन्द्र क बुथमा प्रतिनिधि सभाको प्रत्यक्षतर्फ 21 गते चुनाव गर्ने निर्णय गरेको हो। मतपेटिकामा आगो लगाएको आशंकामा प्रहरीले कल्पना केसीलाई पक्राउ गरेको छ। त्यहाँ 672 जना मतदाता रहेका थिए।
यता रुकुमको पश्चिम 8 बिचकोट नगरपालिका 7 र 8 रहेको 2 मतदान स्थल नजिकै पनि बम विस्फोट भएको छ। मनोकामना प्राथमिक विद्यालय, श्रुतिपाखा मतदान स्थल र बैली गाउँ प्राथमिक मतदान केन्द्र नजिकै बम विस्फोट भएको हो। बम विस्फोट भए पनि मतदानमा खटिएका कर्मचारी या मतदातालाई कुनै पनि प्रकारको क्षति नभएको जनाएको छ। मतदाता प्रभावित बनाउन बम विस्फोट गराएको हुन सक्ने जनाइएको छ।
रोल्पामा 52% मत खसेको छ। जिल्ला निर्वाचन अधिकारी लिलु गिरीले रोल्पामा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको र 52% मत खसेको अनुमान गरिएको बताउनुभयो। तर रोल्पाकै थवाङमा भने 30% मात्रै मत खसेको छ। निर्वाचन बहिष्कार गर्ने गाउँको रूपमा चिनिएको थवाङमा 2,772 मतदाता रहेकोमा 822 मत मात्रै खसेको हो। रोल्पामा जम्मा 1,27,629 रहेकोमा झन्डै 66,000 मत खसेको अनुमान गरिएको छ।
कुनै न कुनै समयमा आउने प्राकृतिक विपत्तिका कारण देशैभरि ठूलो क्षति पुर्याउने गरेको छ। अझ नेपालमा त भूकम्प, बाढी पहिरो लगायतका कारण पनि धेरै सर्वसाधारणको जनधनमा ठूलै क्षति पुर्याउने गर्छ। मानवीय कारणले गर्दा पनि बाढी पहिरो लगायतका विपत्ति आउने गर्दछन्। यसै विषयमा हामीले सुर्खेतको वीरेन्द्रनगरमा भेटिएका केही सर्वसाधारणलाई प्राकृतिक विपत्तिबाट बस्न के गर्नुपर्ला भनी सोधेका छौँ। सुनौ उनीहरूको विचार आजको जनआवाजमा।
प्राकृतिक विपदबाट बच्नको लागि वास्तवमा अहिले यो जुन बोट बिरुवाहरू रोप्ने कामहरू एकदमै बढी मात्रामा गर्नुपर्ने हुन्छ र अनि यो घरहरू बनाउँदाखेरि पनि धेरै ध्यान दिनुपर्ने हुन्छ। किनभने प्राकृतिक विपद भनेको निश्चित हुँदैन कहाँ कतिखेर आइपर्छ। यो यसको लागि समयमै सचेत हुनको लागि चाहिँ अब यिनै कुराहरू भन्दा राम्रो नै हुन्छ।
त्यो अब जति बेला पनि आउन सक्छ त्यही बेला हामी पहिले सचेत भएर बस्नुपर्छ र अनि पहिले जानकारी लिएर बस्ने यो आएपछि के गर्ने भनेर सचेत भएर बस्ने।
प्राकृतिक प्रकोपलाई न्यूनीकरण गर्नको लागि हामीले पहिला चाहिँ प्राकृतिक प्रकोपको बारेमा ज्ञान हुन आवश्यक छ र प्रकोपहरूले पार्ने प्रभावको बारेमा चाहिँ जानकारी हुनु पर्यो। त्योबाट बस्ने उपायहरू पनि हामीसँग थाहा हुनुपर्छ। त्यसै गरी हामीले बनाएका पूर्वाधारका साथमा प्रत्यक्ष रूपमा नै त्यसका वरिपरि हामीले आफूले बस्ने उपायहरू पनि हामीले मात्र नजानेर हाम्रा पछाडिका सन्तान परिवारभरिलाई नै ज्ञान दिँदा चाहिँ प्राकृतिक प्रकोपबाट चाहिँ हामीले बस्न सक्छौँ र त्यसलाई न्यूनीकरण गर्न सक्छौँ जस्तो लाग्छ मलाई।
प्राकृतिक प्रकोपको लागि त अब हामीले केही थाहा पाउन भनौँ, कति बेला आउँछ कति बेला के हुन्छ भन्दा हामीलाई केही थाहा हुनु, यदि आइहाल्यो भने हामी सचेत हुनु पर्यो, आफ्नो शरीर बचाउनु पर्यो होइन, सबभन्दा आफू सबैबाट अब जानकारी हुन पर्यो। हामी अब त्यो सबैलाई यस्तो भनेर सबै वरपर सबै चेतना भएर बस्नु पर्यो।
प्राकृतिक प्रकोपबाट बस्न हामीले सर्वप्रथम प्राकृतिक प्रकोप के हो, यो कसरी आउँछ र यसले ल्याउने विभिन्न दुर्घटनाहरू के हुन् त्यसको बारेमा समयमै सचेत हुनुपर्छ र आफूले जाने बुझेका कुराहरू समाजका अरू व्यक्तिहरूलाई पनि सिकाउनु पर्छ र हामीले समयमै भूकम्प प्रतिरोधी घर अनि वन जङ्गल बाढी पहिरो आदिबाट बस्न वृक्षारोपण लगायतका अन्य धेरै सचेतनाका कार्यक्रमहरू सञ्चालन गर्नुपर्दछ।
आफू सचेत रहने अब त्यस्तै अब बाहिर निस्किने घरबाट फिल्ड खुल्ला ठाउँमा जाने पूर्व तयारी भएर गर्नु पर्यो। आफू सचेत हुने अब अनि त्यस्तै त्यस्तो जानकारीहरू लिने।
भेरी खबरमा खबरहरूको क्रम जारी नै छ, अहिलेलाई भने यो विश्राम। तपाईँ अहिले सबैको मन सुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले 32 जिल्लामा भएको पहिलो चरणको निर्वाचनमा 65%भन्दा धेरै मत खस्यो, सबैभन्दा धेरै बाजुरामा 80% मतदान। छिटपुट घटना बाहेक पहिलो चरणको निर्वाचनमा मतदाताहरूको उत्साहपूर्ण सहभागिता लगायतका खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। नेपाली कंग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सुर्खेत क्षेत्र नम्बर एकका उम्मेद्वार पूर्णबहादुर खड्गाले आफूले 2048 सालदेखि नै त्यस क्षेत्रको जनताको सुख र दुःखको अनुभूति जनतामाझ गरेको स्मरण गर्दै जनताले फेरि पनि आफूलाई सेवा गर्ने अवसर दिने बताउनु भएको छ। उहाँले सुर्खेतको भेरीगङ्गा नगरपालिका वार्ड नम्बर 1 र 2 को माझ केन्द्र कालापानीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै खड्गाले जनतालाई सुखी र समुन्नत बनाउन निष्ठाको राजनीतिमा सक्रिय रहेको बताउनुभयो। नेपाली कङ्ग्रेसका केन्द्रीय सदस्य समेत रहनुभएका खड्गाले दोस्रो संविधान सभा मार्फत नेपाली कङ्ग्रेसले जनतालाई संविधान दिएको भन्दै अब त्यही संविधानमा टेकेर लोकतन्त्रको संस्थागत गर्ने र विकास गर्ने समय आएको बताउनु भएको छ। उहाँले जनतालाई गाँस बाँस कपास स्वास्थ्य शिक्षा र रोजगारीको ग्यारेन्टी गर्न देशमा कङ्ग्रेसको सरकार अपरिहार्य रहेको उल्लेख गर्नुभयो। यो क्षेत्रमा भइरहेको भौतिक आर्थिक शैक्षिक तथा सामाजिक विकासलाई निरन्तरता दिन पनि नेपाली कङ्ग्रेसलाई जिताउन खड्काले जनतासँग आग्रह गर्नुभयो। कार्यक्रममा सुर्खेत क्षेत्र नम्बर 1 का प्रदेशसभा उम्मेद्वार जगबहादुर डाङ्गीले लोकतन्त्रमा सबैको उन्नति र प्रगति हुने भएकाले लोकतन्त्रको पहरेदार पार्टी नेपाली कङ्ग्रेसलाई जिताउन अपिल गर्नुभयो।
यस्तै नेपाली कङ्ग्रेस सुर्खेत क्षेत्र नम्बर 2 को चुनावी कार्यक्रम अन्तर्गत हिजो वीरेन्द्रनगर नगरपालिकाको 9 र 11 नम्बरमा चुनाव प्रचार कार्यक्रम गरिएको छ। घरदैलो कार्यक्रम गर्दै प्रतिनिधि सभा सदस्य सुर्खेत क्षेत्र नम्बर 2 का उम्मेद्वार हृदयराम थानीले वीरेन्द्रनगर उपत्यकाको समग्र विकास गर्न कङ्ग्रेसलाई मत दिन जनतालाई आह्वान गर्नुभएको छ। यसअघिका निर्वाचनमा आफूले जनतामाझ गरेका वाचा पूरा गर्दै आएको बताउँदै नेता थानीले जिल्लाको विकासी मार्गचित्रलाई पूर्णता दिन पनि नेपाली कङ्ग्रेसलाई जिताउनु पर्नेमा जोड दिनुभएको छ। वीरेन्द्रनगर उपत्यकालाई सुन्दर र हराभरा बनाउन टाउन प्लानिङ अनुसार काम गर्दै जाने दृढता व्यक्त गर्दै थानीले यातायातका लागि चक्रपथ निर्माणमा जोड दिने प्रतिबद्धता जनाउनु भएको छ। अहिले उपत्यकामा रहेको खानेपानीको समस्या समाधान गर्न र सिँचाइ सुविधा उपलब्ध गराउन भेरीबाट लेफ्ट गरेर पानी ल्याउने योजना आफूले बनाएको पूर्व मन्त्री समेत रहनुभएका थानीले दावी गर्नुभएको छ। यसैबीच थानीले सुर्खेतको गढीमा आयोजना गरेको चुनावी सभालाई पनि सम्बोधन गर्नुभएको छ। नेता थानीले वीरेन्द्रनगर उपत्यकाको नजिक रहेको गढीलाई पर्यटकीय केन्द्रको रूपमा विकास गर्ने बताउनु भएको छ। उहाँले यस क्षेत्रका जनताको आर्थिक समृद्धि पर्यटन व्यवसायबाट हुने देखिकाले यसलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न पहल गर्ने उल्लेख गर्नुभएको छ। यस्तै घरदैलो अभियानकै क्रममा प्रदेश सभा सदस्यका लागि क्षेत्र नम्बर 2 का उम्मेद्वार कमल राज रेग्मीले लोकतान्त्रिक संस्थागत गर्दै वीरेन्द्रनगर नगरपालिकाको मुहार फेरेर यहाँका जनताको जीवन स्तर सुधार्नका लागि पनि नेपाली कङ्ग्रेसलाई जिताउनु पर्नेमा बताउनु भएको छ। कङ्ग्रेस सभापति समेत रहनुभएका रेग्मीले जनताको समृद्धिका लागि आफू सदैव तत्पर भएर लाग्ने वाचा गर्दै त्यसका लागि जनताले चुनाव जिताएर अवसर जुटाइदिन पनि अपिल गर्नुभएको छ।
जिल्लामा चुनावी प्रचार प्रसारको अभियानलाई तीव्रता दिँदै नेपाली कङ्ग्रेस सुर्खेत क्षेत्र नम्बर एक कका प्रदेश सभा सदस्य उम्मेद्वार टेकबहादुर सिंहले मालारानी र कालचेमा भएको चुनावी सभालाई सम्बोधन गर्नुभएको छ। सिंहले आफू विजयी भएमा त्यहाँका जनताको समस्या समाधान गर्दै किसानहरूलाई अन्न तथा तरकारीमा आत्मनिर्भर गराउने बताउनुभयो। अहिले रोजगारीको अभावमा यो क्षेत्रका युवाहरू काला पहाड गएर कमाई गर्ने पर्ने बाध्यता भएको भन्दै युवाहरूलाई गाउँमै रोजगारी सिर्जना गर्ने व्यवस्था मिलाउन नेपाली कङ्ग्रेसलाई जिताउनु पर्ने बताउनुभयो। चुनावी सभामा समानुपातिको उम्मेद्वार गोविन्द बहादुर मल्ल लोकबहादुर विश्वकर्माले पनि कङ्ग्रेसलाई जिताउन आग्रह गर्दै कङ्ग्रेसले जितेमा गाउँमा स्वास्थ्य शिक्षा खानेपानी लगायतका विकास निर्माणका काम हुने बताउनुभयो।
यस्तै नेपाली कङ्ग्रेस क्षेत्र नम्बर दुई खका प्रदेशसभा सदस्यका उम्मेद्वार एवं सूचना तथा सञ्चार राज्य मन्त्री तप्तबहादुर विष्टले संविधान बनाउने जिम्मेवारी पुरा गरेको कङ्ग्रेसलाई फेरि पनि विकास गर्ने जिम्मेवारी दिएमा आफूले पश्चिम सुर्खेतको विकास गरेर देखाउने बताउनु भएको छ। सुर्खेतको पञ्चपुरी नगरपालिकाको सालकोट र पोखरी काँडाका मतदाताबीच घर दैलो अभियानमा विष्टले पश्चिम सुर्खेतलाई विकास निर्माणमा अग्र स्थान दिलाउन पनि जनताले नेपाली कङ्ग्रेसलाई भोटे दिनुपर्ने बताउनु भएको छ। बिजुलीबाट वञ्चित पश्चिम क्षेत्रको जनताको घर दैलोमा बिजुलीको उज्यालो ल्याउन पनि चुनावमा आफूलाई जिताउन विष्टले आग्रह गर्नुभएको छ। विष्टले आफूलाई चुनाव जिताएमा त्यो क्षेत्रमा प्रत्येक विद्यालयमा सोलर र दुईवटा कम्प्युटर उपलब्ध गराई गाउँ गाउँमा कम्प्युटर प्रविधिको विकास गर्ने समेत प्रतिबद्धता जनाउनु भएको छ।
यता प्रतिनिधि सभा क्षेत्र नम्बर दुई र प्रदेश सभा दुई खका वाम गठबन्धनका साझा उम्मेद्वार नवराज रावत र बिन्दुमान विष्टले आफूले चुनाव जितेमा जनताले दिएको मतको सम्मान गर्दै विकास निर्माणका कामलाई प्राथमिकता राखेर काम गर्ने प्रतिबद्धता जनाएका छन्। एमाले र माओवादी केन्द्र सम्मिलित वाम गठबन्धनले सुर्खेतको ब्रहतार गाउँपालिका लेगगाउँमा आयोजना गरेको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै प्रतिनिधि सभा क्षेत्र नम्बर दुईका उम्मेद्वार नवराज रावतले निर्वाचनका समयमा भोट माग्नका लागि मात्रै ठुला ठुला एजेन्डा राख्नुभन्दा पनि पुरा गर्न सकिने योजनाहरू आफूले अगाडि सारेको बताउनु भएको छ। यस्तै सुर्खेत क्षेत्र नम्बर दुई खका साझा उम्मेद्वार बिन्दमान विष्टले वाम गठबन्धनका उम्मेद्वारसँग नयाँ एजेन्डा भएको भन्दै स्थायी विकासका लागि पनि वाम गठबन्धनलाई मत दिन आग्रह गर्नुभएको छ। विष्टले देशको उचित विकासका लागि वाम गठबन्धनको जित आवश्यक भएको भन्दै चुनावी एकतापछि पार्टी एकता सम्पन्न हुने बताउनु भएको छ। चुनावी सभामा नेकपा माओवादी केन्द्रका समानुपातिक उम्मेद्वार शारदा विक, पुष्पा घर्ती, माओवादी केन्द्रका केन्द्रीय सदस्य इन्द्रबहादुर विष्ट, एमाले सुर्खेत सचिव मोहन बोडवाल, माओवादी केन्द्रका ब्राताल संयोजक बलबहादुर कठायत लगायतले सम्बोधन गर्नुभएको थियो।
यस्तै लेग्बेसी नगरपालिकामा नगर स्तरीय संयुक्त वाम गठबन्धनको चुनावी प्रचार प्रसार समिति गठन भएको छ। लोकतान्त्रिक अपाङ्ग संगठन र क्रान्तिकारी अपाङ्ग संगठनको संयुक्त आयोजनामा 15 सदस्यीय चुनावी प्रचार प्रसार समिति गठन गरिएको हो। अपाङ्ग क्रान्तिकारी लेगबेसीका सदस्य नारायण बास्तोलाको संयोजकत्वमा 15 सदस्यीय प्रचार प्रसार समिति गठन भएको सह संयोजक होम परियारले जानकारी दिनुभएको छ। नगर युवा संघका अध्यक्ष रमेश सुनारको सभापतित्वमा सम्पन्न भएको हो।
भेरी खबरमा विदेश र खेल खबर अझै बाँकी नै छन्। अहिलेलाई भने यो अर्को विश्राम। तपाईँ अहिले सबैको मन सुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले चुनावी खबर लगायत अन्य खबर प्रस्तुत गर्यौँ। अब बाँकी खबर। आपूर्ति मन्त्रालयका आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागका निर्देशक सरोज पौडेलले बजार अनुगमन प्रभावकारी रूपले गर्ने र आवश्यक ऐन नियम निर्माणका लागि पहल गर्ने बताउनु भएको छ। बाँकेको नेपालगञ्जमा आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले गरेको कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो। कार्यक्रममा अध्यक्षता समेत ग्रहण गर्नुभएका उहाँले विभिन्न ऐन कानून र नियम हुँदाहुँदै पनि उपभोक्ताहरूले उपभोक्ताको ढाडै सेक्ने गरेर विभिन्न खालका सामानहरूको मूल्य वृद्धि गर्ने गरेको पाइए उनीहरूलाई कडा कारवाही गरिने बताउनु भएको छ। कार्यक्रममा विभागका केन्द्रीय अध्यक्ष प्रेमलाल महर्जन, उपभोक्ता हित संरक्षण मञ्चका बाँकेका अध्यक्ष वसन्त गौतम लगायतले सम्बोधन गर्नुभएको थियो।
पहिलो चरण अन्तर्गत 32 जिल्लामा प्रतिनिधि सभाका लागि 37 तथा प्रदेशसभाका लागि 74 निर्वाचन क्षेत्रमा मतदान सकिएसँगै मतपेटिका संकलनको काम भइरहेको छ। चुनाव भएको क्षेत्र भौगोलिक हिसाबले विकट भएकाले मतपेटिका संकलन गर्न रातभर लागेको र अझै केही समय लाग्न सक्ने निर्वाचन आयोगले जनाएको छ। स्थलगत रूपमा मतपेटिका संकलन गर्न नसकेका ठाउँबाट हेलिकप्टर मार्फत पनि ल्याउने तयारी गरिएको छ। मतपेटिका संकलन भए पनि दोस्रो चरणको मतदान 21 गते सकिएपछि एकैपटक मतगणना सुरु गरिने निर्वाचन आयोगले निर्णय गरेको छ। गणना 21 गते पछि हुने भएकाले अब 10 दिन मतपेटिका सुरक्षित राख्नुपर्ने चुनौती आयोगले सुरक्षा निकाले रहेको छ। आयोगका प्रवक्ता नवराज ढकालका अनुसार मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा जम्मा गरिने भएको छ। जम्मा गरिएका मतपेटिकालाई निर्वाचन अधिकृतको कार्यालयले सुरक्षाकर्मीको विशेष निगरानीमा बन्द कोठामा सिलबन्दी गरेर राख्ने तयारी गरेको छ। मतपेटिका राखेको कोठामा आयोगका अतिरिक्त राजनैतिक दलहरूले पनि तालचा वा सिलबन्दी गर्न सक्ने र सुरक्षाकर्मीले दलका प्रतिनिधि पनि बस्न सक्ने भएका छन्। दलहरूको सहमतिमा आधारमा भने मुख्य निर्वाचन अधिकृतले गणना कार्य अघि बढाउने भएका छन्।
यता भौगोलिक विकृतताका कारण जाजरकोटका धेरै मतदान स्थलसम्म सडक यातायात नपुग्दा अपाङ्गता भएका व्यक्तिहरूले मतदान गर्नबाट वञ्चित भएको बताएका छन्। मतदान केन्द्रमा पुग्ने दिनभर लाग्ने र फर्किँदा घरसम्म पुर्याउन सहारा नभएपछि मतदान गर्ने रहर भए पनि जान नसकेको भेरी नगरपालिका दुईका प्रेम विसीले बताउनुभयो। स्थानीय तहको चुनावमा घरबाटै बोकेर मतदान केन्द्रमा पुर्याए पनि यसपटक कसैले वास्ता नगरेको उहाँले बताउनुभयो। जाजरकोट अपाङ्ग उत्थान केन्द्रका अध्यक्ष एमबहादुर बस्नेतका अनुसार जिल्लाभर आंशिक अपाङ्गता तथा पूर्ण अपाङ्गता भएका व्यक्तिको संख्या 1200 बढिरहेको जनाइएको छ। उनीहरूलाई मतदान गर्न कसैको सहारामा हिँड्नुपर्ने भएकाले मतदान केन्द्र टाढा भएका कारण लैजान र ल्याउन समस्या भएको उहाँले बताउनुभयो।
भेरी खबरमा अब एउटा अन्तर्राष्ट्रिय खबर। दक्षिण यमनमा एक हवाई आक्रमणमा परि कम्तीमा 7 संदिग्ध अलकायदा आतंककारी मारिएका छन्। एक सुरक्षा अधिकारीले हवाई आक्रमणमा परि कम्तीमा 7 संदिग्ध अलकायदा आतंककारी मारिएको जनाएको छ। त्यस्तै यमनमा भरि चालक सहित विमानद्वारा आतंककारी लक्षित कारवाही प्राय संयुक्त राज्य अमेरिकाले गर्दै आएको पाइन्छ। दक्षिण प्रान्त साम्बाबाट बेदातर्फ गइरहेको 3 सवारी साधन लक्षित भएको यस चालक रहित विमान कारवाही पनि सम्भवतः अमेरिकी बलद्वारा नै भएको अधिकारीले बताएका छन्। यमनमा सरकारी समर्थन गर्दै सन् 2015 मार्चबाट साउदी अरेबियाले आतंककारी लक्षित चालक रहित विमान आक्रमण गर्दै आएको छ। यस कारवाहीमा पनि हालसम्म 8,700 बढी व्यक्तिको मृत्यु भएको छ भने अरू हजारौँको संख्यामा घाइते भएका छन्।
भेरी खबरको अन्तिममा लागौँ अब एउटा खेल खबरतिर। नेपालले आइसिसी महिला 2020 विश्वकप ग्लोबल छनौट हुन पुग्न असफल भएको छ। नेपालले चिनलाई हराए पनि युएले मलेसियालाई 34 रनले हराएपछि ग्लोबल छनौट खेल्ने नेपालको सम्भावना सकिएको छ। प्रतियोगिताको शीर्ष 2 स्थानमा रहने टिम ग्लोबल क्वालिफायरका लागि छनौट हुने प्रावधान रहेको छ। नेपालले आफ्नो अन्तिम खेलमा चिनलाई 50 रनले हराएको छ। 103 रनको लक्ष्य पछ्याएको चिनलाई 18 ओभर 2 बलमा 52 रनमै अल आउट गर्दै नेपाल विजयी भएको हो। नेपालको जितमा कप्तान रुबिना छेत्री र सबन राईले समान 3-3 तथा सरिता राणा मगरले 2 र करुणा भण्डारीले 1 विकेट लिनुभयो। थाइल्यान्डको बैङ्ककमा पहिले ब्याटिङ गरेको नेपालले 20 ओभरमा 8 विकेट गुमाएर 102 रन बनाएको थियो। खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जानु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
बत्तीस जिल्लामा भएको पहिलो चरणको निर्वाचनमा 65% भन्दा बढी मत खस्यो। सबैभन्दा धेरै बाजुरामा 80% मतदान।
छिटपुट घटना बाहेक पहिलो चरणको निर्वाचनमा मतदाताहरूको उत्साहपूर्ण सहभागिता। बैतडीमा 114 वर्षे वृद्धद्वारा मतदान।
दक्षिण यमनमा एक हवाई आक्रमणमा परि कम्तीमा 7 अलकायदा लडाकु मारिए।
र आइसिसी महिला टी20 विश्वकप क्रिकेटमा नेपालले चीनलाई 50 रनले हरायो। जितका बावजुद पनि नेपाल ग्लोबल छनौट भने हुन सकेन। हौस् त तपाईँ हाम्रो भेट अहिले 8 भेरी हाइलाइट्समा हुने नै छ। ताजा समाचार अनि स्वस्थ मनोरञ्जनको लागि रेडियो भेरीकै साथमा रहनुहोला। बिहानको भेरी खबरबाट डिलु रावत र मधुबन विशी बिदा हुन्छौँ। नमस्ते।